Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 RX 2.7 MHz. सुर्खेतको बुलबुलेको गुरु योजना अनुरूप ताल विस्तार लगायतको निर्माण कार्यका लागि टेन्डर आह्वान, अब कामले तीव्रता पाउने अपेक्षा।
कर्णाली प्रदेश सरकारले काम नसुधारे विद्रोह बढ्दै जाने, प्रमुख प्रतिपक्षी दलका नेता शाहीको भनाई, मन्त्रीहरूले मनपरी रकम बाँडेको आरोप।
विदेशी लगानी भित्र्याउन भन्दै दुई दिने लगानी सम्मेलन काठमाडौँमा सुरु, 77 परियोजनाका लागि 30 खर्ब भन्दा बढीको लगानी गर्न सरकारको आग्रह।
र 8 राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने, थाइल्याण्डमा हुने 16 वर्ष मुनिको एसएससी क्रिकेट ट्रफीका लागि कर्णालीबाट 14 खेलाडी छनौट। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट सविता जीसी र ढिलो रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शोभायात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशकै चर्चित सुर्खेतको बुलबुले तालको गुरु योजना अनुरूप विस्तार लगायतको निर्माणका लागि टेन्डर आह्वान भएको छ। सुर्खेत उपत्यका नगर विकास समितिले 2 महिना अघि बुलबुलेको गुरु योजना सहित आवश्यक फाइल कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाएको थियो। समितिका अध्यक्ष नारायण कुमार कोइरालाले टेन्डर आह्वान भएसँगै अब गुरु योजना अनुरूप निर्माण कार्य सुरु हुने भन्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। समितिले गत पुष 24 गते बुलबुले तालको विस्तृत परियोजना र माघ 3 गते लागत इस्टिमेट सहितको फाइल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाएको हो। कर्णाली प्रदेश सरकारले बुलबुलेको विकासका लागि भन्दै 5 करोड रुपियाँ छुट्याएको छ। गुरु योजनाको फाइल अन्तिम स्वीकृति हुन केही ढिला भए पनि टेन्डर आह्वान भएसँगै अब कामले तीव्रता पाउने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेशका केही सांसदहरूले प्रदेश सरकारका कारण संसद र सांसदले समेत लाज मान्नुपर्ने अवस्था आएको आरोप लगाएका छन्। प्रदेशसभाको बसेको बैठकमा बोल्ने सांसदले सरकार आफैले घोषणा गरेका कामबाट समेत पछि हटेको भन्दै प्रदेश सरकारको आलोचना गरेका हुन्। बैठकमा प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीले संसदमा राखेका कुरा सम्बोधन गर्ने विषयमा सम्बन्धित निकाय बेखबर भएको गुनासो गर्नुभएको छ। सांसद शाहीले संघीयता आएर मन्त्रालय स्थापना भएको 1 वर्ष बितिसक्दा पनि प्रदेश सरकारले आफू अधिकार विहीन भएको बहाना गरेर उम्कन खोजेको आरोप लगाउनु भएको छ। सांसद शाहीले प्रदेशमा उद्योग स्थापना गर्ने घोषणा गरेको सरकारले कर्णालीमा अहिलेसम्म कतिवटा उद्योग स्थापना गर्यो भन्दै प्रश्न गर्नुभयो।
म भन्न चाहन्छु सम्माननीय सभापति महोदय, कतिवटा उद्योगहरू यहाँ खुले, कतिवटा उद्योग खोल्नलाई हामीले यहीँबाट दर्ता गर्ने चाहिँ प्रोसेसमा हामीले अफिसहरूको स्थापना गर्यौँ। आज एउटा ग्यास फ्याक्ट्री खोल्नु पर्यो भने हामीले केन्द्र धाउनु पर्नेछ, एउटा पेट्रोल पम्प खोल्नु पर्यो भने हामी केन्द्र धाउनु पर्नेछ, एउटा सिमेन्ट फ्याक्ट्री खोल्नु पर्यो भने केन्द्र धाउनु पर्नेछ। त्यसको लागि सरकारको प्रयास हुनुपर्ने हो कि होइन, यसैका कारणले हामीले संहिता रोजेको, किनकि अब कर्णाली प्रदेशले ग्यास उत्पादन गर्नु पर्यो भने कर्णाली प्रदेश उद्योग मन्त्रीले, उद्योग मन्त्रालयले यहीँबाट चाहिँ त्यसको चाहिँ रेजिस्ट्रेसन गराउनेछ भन्ने हामीले सोचेका थियौँ। त्यो केले रोकेस, त्यसको जवाब हामीले दिनुपर्छ कि पर्दैन।
उहाँले सरकारले मनपरी रूपमा रकम बाँडेको भन्दै अब पनि बानी नसुधारे विद्रोह बढ्दै जाने र पछुताउनु बाहेक अरू उपाय नहुने बताउनु भएको छ। यस्तै नेकपाका सांसद कौशिलावती खत्रीले प्रदेशलाई डिजिटल बनाउने सरकारको योजना भए पनि त्यसको प्रगति शून्य जस्तै भएको बताउनु भएको छ। जाजरकोटको जुनीचाँदे गाउँपालिकामा टेलिफोनको टावर बिग्रदा पटक पटक सम्बन्धित निकायलाई खबर गर्दा पनि व्यवस्था गरेको सांसद खत्रीको भनाइ छ।
डिजिटल प्रदेशको रूपमा कर्णाली प्रदेशलाई विकास गर्ने भन्ने कुरा गरिरहँदा हाम्रो नीति तथा कार्यक्रममा सबै ग्रामीण क्षेत्रमा टेलिफोनको सेवा सुलभ रूपमा उपलब्ध गराउने भन्ने कुरा नीति तथा कार्यक्रम पास भइरहँदा अहिले जाजरकोटको पश्चिम जुनीचाँदे गाउँपालिकाको वडा नम्बर 2 मचकोटमा पुस महिनामा हिउँ पर्दाखेरि नेपाल टेलिकमको स्काई टावर अवरुद्ध हुँदा अहिलेसम्म पनि त्यो टावरलाई मर्मत नगरेर त्यहाँका जनताहरू टेलिफोन सेवाबाट वञ्चित भइरहेका छन्। क्षेत्रीयकाले सुर्खेतले यसलाई मर्मत गर्नुपर्छ।
यस्तै बैठकले कर्णालीमा सार्वजनिक प्रसारण ऐन सर्वसम्मत रूपमा पारित गरेको छ। संसदको विधायन तथा प्रदेश मामिलाबाट समितिमा आएका सुझाव समेत ऐनको अङ्ग हुने गरी सार्वजनिक प्रसारण ऐन पारित गरिएको हो।
नेपालमा विदेशी लगानी भित्र्याउन भन्दै सरकारले आयोजना गरेको दुई दिने लगानी सम्मेलन काठमाडौँमा शुरू भएको छ। सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समृद्धिको यात्रामा अघि बढेकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीले नेपालमा अब कुनै असुरक्षा नरहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो। सम्मेलनमा 40 देशबाट 600 भन्दा बढी लगानीकर्ता सहित स्वदेशी तथा विदेशी गरी झण्डै 1000 लगानीकर्ताको सहभागिता रहेको छ। सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट 27 समेत गरी सरकारले 77 परियोजनाका लागि 30 खर्ब भन्दा बढीको लगानी आह्वान गरेको छ। सरकारले ऊर्जा, जलविद्युत, कृषि, उद्योग, पर्यटन, यातायात क्षेत्रलाई प्राथमिकतामा राखेको छ। अर्थविदहरूले लगानीका लागि आह्वान मात्र गरेर नहुने भन्दै विदेशी लगानीकर्ताले नाफा र अनुमान गर्न सक्ने अवस्था चाहने भएकाले सरकारले यसबारे प्रष्ट पार्न सक्नुपर्ने बताएका छन्।
बाराका डिभिजन वन कार्यालयका प्रमुख शिवशंकर ठाकुर सहित 3 जना घोष लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुर्योग अनुसन्धान आयोगको टोलीले सिमरा स्थित कार्यालयबाट कार्यालय प्रमुख ठाकुर, सहायक वन अधिकृत गौरीशंकर केसरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई पक्राउ गरेको हो। अख्तियारको टोलीले कबाडी मालसामान सम्बन्धी ठेक्का स्वीकृत गर्न सुभाग राईसँग घोष रकम लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाएको हो। कार्यालय प्रमुख ठाकुर र सहायक वन अधिकृत केसरी 25,000 र कार्यालय सहयोगी अधिकारी 90,000 घोष रकम सहित पक्राउ परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका 5 DSP रोडमा रहेको हतियार बनाउने कारखानाबाट हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ। प्रदेश नम्बर 5 प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले कारखाना सञ्चालन गरेको भन्दै एकजनालाई नियन्त्रणमा लिएको छ। एउटा इयरगन सहित हतियारमा प्रयोग हुने नाल, काठको कुन्दा, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो लगायतका सामग्री बरामद गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नारायण डाङ्गीले बताउनुभयो। हतियार बनाउने कारखाना सञ्चालन गरेको भन्दै जङ्गबहादुर नेपालीलाई बरामद गरिएका हात हतियार सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको उहाँको भनाइ छ। नेपालीले हतियार मर्मतको अनुमति लिएको भए पनि नेपालीको हतियार मर्मत गर्ने तरिका र भण्डारण वैध नदेखिएका कारण नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी निरीक्षक डाङ्गीको भनाइ छ।
भेरी खबरमा छिमेक सुरक्षासँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भनियो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँले सबैको मान्छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको बुलबुलीको गुरु योजना अनुरूप ताल विस्तार लगायतको निर्माण कार्यका लागि टेन्डर आह्वान, अब कामले तीव्रता पाउने अपेक्षा, कर्णाली प्रदेश सरकारले काम नसुधारे विद्रोह बढ्दै जाने प्रमुख प्रतिपक्ष दलका नेता शाहीको भनाई, मन्त्रीहरूले मनपरी रकम बाँडेको आरोप लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
जिल्ला अस्पताल कालीकोटमा 1 महिनादेखि औषधि नहुँदा बिरामी निजी मेडिकलहरूमा चर्को मूल्यमा औषधि किन्न बाध्य भएका छन्। अस्पतालमा औषधि अभाव हुँदा अस्पताल नजिकैका निजी मेडिकलहरूबाट महँगो मूल्यमा औषधि किन्नु परेको बिरामीहरूले गुनासो गरेका छन्। अस्पतालमा सञ्चालित फार्मेसीमा कार्यरत पुष्कर शाहीले औषधिको अभाव हुँदा अस्पताल बाहिरका निजी मेडिकलहरूबाट खरिद गरी बिरामीलाई दिनु परेको बताउनुभयो। दमका बिरामी र पिसाब पोल्ने बिरामीहरूका लागि चाहिने लगायतका औषधि अभाव भएको उहाँको भनाइ छ। औषधिको माग गरे पनि नआउँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर भीष्म पोखरेलले बताउनुभयो। जिल्ला अस्पतालमा बिरामी बोक्ने एम्बुलेन्स समेत छैन। अहिले 1500 शय्याको अस्पताल 50 सैयाको बनाउन भन्दै भवन निर्माण भइरहेको छ।
नेपाल विद्यार्थी संघ सुर्खेतले आफ्ना विभिन्न माग राख्दै मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अगाडि एक घण्टा धरना बसेको छ। कार्यक्रममा नेपाल विद्यार्थी संघ केन्द्रीय सहमहामन्त्री ईश्वर विष्टले विभिन्न बहाना गरेर सोभिको चुनावको मिति सार्न खोजेको भन्दै तोकिएकै मितिमा चुनाव गर्न आग्रह गर्नुभएको छ। केन्द्रीय सदस्य हरि शर्माले नेपाल विद्यार्थी संघ जस्तो सुकै परिस्थितिमा पनि सोभि चुनाव तोकिएकै मितिमा हुनुपर्ने माग गरेको बताउनु भएको छ। सोभिका अध्यक्ष बहादुर शाहीले विश्वविद्यालय बनाउन नेपाल विद्यार्थी संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै भविष्यमा पनि विद्यार्थीहरूको सुख दुःखमा साथ रहने बताउनु भएको छ।
नेपाल पत्रकार महासंघले आज आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ। महासंघको स्थापना दिवसका अवसरमा पत्रकार महासंघ सुर्खेतले आज बिहान विदेन्द्रनगरमा प्रभात फेरी कार्यक्रमको आयोजना गर्दैछ। बिहान 7:30 बजे मंगलगढ़ी चोकमा शुरू हुने प्रभात फेरी पिपल चौतारीमा पुगेर समापन हुने अध्यक्ष गणेश कञ्चन भारतीले जानकारी दिनुभयो। पत्रकार महासंघ आज 64 वर्षमा प्रवेश गर्दैछ।
रोल्पामा आगामी वैशाख 15, 16 र 17 गते राष्ट्रिय कविता प्रतियोगिता हुनु भएको छ। रोल्पा नगरपालिकाको आयोजनामा रोल्पाको लिबाङमा रोल्पा गुरा साहित्य मेला 2076 कविता राष्ट्रिय कविता प्रतियोगिता हुने भएको हो। राष्ट्रिय कविता प्रतियोगितामा सहभागिता जनाउन चाहने आफ्नो कविता आगामी वैशाखको 5 गतेभित्र पठाइसक्नुपर्ने आयोजकले जनाएको छ। कविता पठाउँदा सर्जकले कविताका आधारमा साथमा आफ्नो नाम, ठेगाना, इमेल र फोन नम्बर अनिवार्य उपलब्ध गराउनु पर्नेछ। कविता प्रतियोगितामा पहिलो हुनेलाई 40,000, दोस्रो हुनेलाई 30,000 र तेस्रो हुनेलाई भने 20,000 तथा सान्त्वना स्थान हासिल गर्नेलाई 10,000 रुपियाँ प्रदान गर्ने आयोजकको भनाइ छ। प्रतियोगिताका लागि प्राप्त भएका कविता मध्येबाट उत्कृष्ट 10 परेका कविलाई मात्रै अन्तिम प्रतियोगितामा सामेल गराइने आयोजकले जनाएका छन्।
लाखौं रुपियाँ ठगी र जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एकजनालाई पक्राउ गरी प्रहरीले आज प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले तुलसीपुर महानगरपालिका 11 बेलगनारका महेश भनिने भुवन धितालाई ठगी र जबरजस्ती करणी गरेको भन्ने पीडितहरूको जाहेरीका आधारमा विभिन्न कागजात सहित पक्राउ गरिएको जनाएको छ। 5 पीडितहरूको सामूहिक जाहेरी र जबरजस्ती करणीमा 3 महिलाबाट छुट्टा छुट्टै निवेदन परेपछि प्रहरीले धितालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका धितालको साथबाट 82 चेक, 1,69,00,000 चेक रकम, 2 खाली चेक, 32 तमसुक, 1,24,00,000 तमसु रकम, 4 ढुकुटी खेलाएको रजिस्टर बरामद गरेको प्रहरीको भनाइ छ।
शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले परीक्षा अगापी प्रदेश नम्बर 2 प्रश्नपत्र बाहिरिनु निकै दुःखद भएको बताउनु भएको छ। उहाँले विद्यार्थीमाथि पर्न गएको असरलाई सरकारले गम्भीरताका साथ हेरेको समेत बताउनु भएको छ। मन्त्री पोखरेलले लाखौं विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्ने आपराधिक काम भएकाले उनीहरूमाथि कडा कारवाही गरिने प्रतिबद्धता जनाउनु भएको छ। श्रृङ्खलाबद्ध रूपमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर 2 चैत्र 81 गतेसम्म सञ्चालित हुने सम्पूर्ण विषयका परीक्षाहरू स्थगित गरेको पनि मन्त्री पोखरेलको भनाइ छ। स्थगित भइसकेको अर्को परीक्षा तालिका यही महिनाभित्र प्रकाशित गरिने पनि उहाँको भनाइ छ।
सरकारले मेडिकल कलेजहरूको शुल्क वैज्ञानिक ढंगले निर्धारण गर्ने तयारी गरेको छ। मेडिकल कलेजहरूले जथाभावी शुल्क असुली गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले अब वैज्ञानिक शुल्क निर्धारण गर्ने बताउनु भयो। नेपाल मेडिकल काउन्सिलको कार्यक्रममा उहाँले मेडिकल कलेजहरूले जथाभावी शुल्क लिने गरेकोमा त्यसलाई अब वैज्ञानिक ढंगले नै नियन्त्रण गर्न लागेको जानकारी दिनुभयो। 2 वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य उपचार निशुल्क उपलब्ध गराउने उहाँको दावी छ।
भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले भने अर्को छोटो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकेको नरेनापुर गाउँपालिकामा आगलागी पीड़ितलाई गाउँपालिकाले राहत प्रदान गरेको छ। आगलागी भएका 4 घर परिवार र यसअघि विभिन्न समयमा आगलागी भएका अन्य 4 घर परिवार गरी जम्मा 8 घर परिवारलाई राहत दिएको हो। प्रति परिवार 25 चामल, 5 दाल, 2 नुन, 1 खानेतेलका साथै खाना पकाउने भाँडा समेत दिएको गाउँपालिकाका नायब सुब्बा मोहम्मद इस्माइल खानले बताउनु भएको छ। वडा नम्बर 1 कोटकोयामा आगलागी हुँदा 4 घरको चलेर नष्ट भएका थिए।
माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिँदा डडेलधुरामा एकजना युवतीको मृत्यु भएको छ। गन्यापदुरा गाउँपालिका दुई कुजाकोटका 20 वर्षीय कृष्ण देउजाको मृत्यु भएको जिल्ला प्रहरीकाले डडेलधुराले जनाएको छ। घर लिपोत गर्ने रातो माटो खन्ने क्रममा डिस्को खसेर घाइते हुनुभएका कृष्णको उपचारका लागि डडेलधुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
भेरी खबरको अन्त्यमा अब केही खेल खबर। बाँकीमा हुने 8 राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठकले वैशाख 5-11 गतेसम्म नेपालगंजमा गर्ने मिति तय गरेको हो। यसअघि चैत्र महिनामै गर्ने भनिएको 8 राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो। पटक पटक मिति सरिसकेको 8 राष्ट्रिय खेलकुद प्रतियोगिताबारे अन्यता छाएपछि युवा तथा खेलकुद मन्त्रालयले राखेपको बोर्ड बैठकले अब नसर्ने गरी मिति तोकेको जनाएको छ।
विभिन्न चारबुदे माग राख्दै नेपाल खेलाडी तथा प्रशिक्षक संघ सुर्खेतले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघले कर्णालीबाट छनौट भएका खेलाडीहरूलाई एक हप्ता बन्द प्रशिक्षणको व्यवस्था गर्नुपर्ने, खाजा नास्ताको व्यवस्था गर्नुपर्ने माग गरेको छ। संघले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरूलाई व्यवस्थापन गर्नका लागि संघलाई जिम्मेवारी दिनुपर्ने, खेलाडीहरूलाई खेलकुदका सामग्री उपलब्ध गराउनुपर्ने माग गरिएको भलिबलका रेफ्री अमर चन्दले जानकारी दिनुभयो। उहाँले राजनैतिक नियुक्ति बाहेक खेलमा योगदान र अनुभव भएकालाई जिम्मेवारी दिनुपर्ने, खेलकुद विकास समिति र कर्णाली प्रदेश खेलकुद परिषदको हाताभित्र फोहोर मैला र धूम्रपान सेवनमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो। उहाँले आफूहरूका माग पूरा नभए खेलकुद परिषदको कार्यालय र अन्य निकायमा तालाबन्दी गर्ने चेतावनी समेत दिनुभएको छ। यसअघि संघले कर्णाली प्रदेश खेलकुद कार्यालयमा आफ्ना मागहरूका बारेमा ज्ञापन पत्र बुझाइसकेको छ।
यसैबीच बाँकेको नेपालगंजमा हुने 8 राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने भलिबल खेलाडीहरू छनौट गरिएको छ। छनौट हुनेमा सुर्खेतका रमेश विकर, निराजन ढकाल, ललित विकर रहनु भएको छ भने रुकुम पश्चिमबाट नरेश खड्का, सुधीर शाह, डायमन्ड खड्का, दीपक शाही, तेजेन्द्र बीएम हुनुभएको छ। यस्तै सल्यानका हरिश बुढाथोकी, रमेश कुमार विक, कालीकोटका गोरख शाही, महेन्द्र राज टोका छनौटमा पर्नु भएको छ। महिलातर्फ सुर्खेतका तुलसी जीसी, अमृता विष्ट, समीक्षा बराल, कालीकोटका पुष्पा शाही, शर्मिला शाही, प्रमिला धमला छनौट हुँदा दैलेखका बसन्ती साउद र चन्द्रा कुमारी थापा टोलीमा अटाउनु भएको छ। यस्तै रुकुम पश्चिममा कमला केसी, तुलसा सारू छनौटमा पर्नु भएको छ भने सल्यानका ललित केसी, जुम्ला ललित केसी त्यस्तै जुम्लाबाट मनिषा कठायतले ठाउँ पक्का गर्नुभएको भलिबलका रेफ्री अमर चन्दले जानकारी दिनुभयो।
र चैत अन्तिम सातादेखि थाइल्याण्डमा हुने एसिसी 16 वर्ष मुनिको क्रिकेट प्रतियोगिताको लागि कर्णालीबाट 14 जना खेलाडी छनौट भएका छन्। प्रकाश जैसीको कप्तानी रहेको टोलीमा भविन सारू मगर, पारस खड्का, युनिस विक्रम सिंह, सन्दीप शाही, राजकुमार शाह रहनु भएको छ। यस्तै युवराज केसी, विमल मल्ल, अभिषेक बम, विनित खत्री, मोहन जीसी, संगम गिरी, प्रणव बडेल र सूरज बुढाथोकी पर्नु भएको छ। यस्तै वैकल्पिक खेलाडीमा भानु सुनार, टोपेन्द्र जीसी, कमल केसी र गौरव सलामी रहनु भएको कर्णाली प्रदेश छनौट संयोजक श्रीधर केसीले जानकारी दिनुभयो। यसैबीच टोलीले काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगिताको लागि पनि कर्णाली प्रदेशबाट सहभागी हुन पाउने संयोजक केसीको भनाइ छ।
र इन्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर हैदराबादले दोस्रो खेलमा पहिलो जित दर्ता गरेको छ। घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा हैदराबाद राजस्थान रोयल्सलाई 5 विकेटले हराएको हो। 199 रनको लक्ष्य पछाएको हैदराबादले 19 ओभरमा 5 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। हैदराबादका लागि ओपनर डेभिड वार्नर र जेनी वरिष्ठले पहिलो विकेटका लागि 110 रनको शतकीय साझेदारी गर्नुभएको थियो। वार्नरले 37 बलमा 9 चौका र 2 छक्काको सहयोगमा 69 रन बनाउँदा 28 बल खेलेको बेरिस्टीले 6 चौका र 1 छक्काको साथमा 45 रन बनाउनु भएको हो। कप्तान केन विलियम्सले 14 रन मात्र बनाउन सक्नुभयो। त्यस्तै चौथो नम्बरमा ब्याटिङमा आउनुभएका विजय शङ्करले 15 बलमा 1 चौका र 3 छक्कासहित 35 रनमा आउट हुनुभएको हो। युसुफ पठानले 16 र रसिद खानले 15 अभिजित रन बनाएपछि हैदराबादले 1 ओभर अघि नै खेल जितेको थियो। रसिदले 6 प्रहार गरी खेल आफ्नो उसमा जिताउनु भएको थियो। बलिङतर्फ राजस्थानका सूर्य गोपालले भने 3 विकेट हात पार्नु भएको हो। यसअघि तसित्र पहिला ब्याटिङ गरेको राजस्थानले सन्जु सामसनले शतकीय पारक पारीको सहयोगमा 179 रनको लक्ष्य पेश गरेको थियो। राजस्थानले निर्धारित ओभरमा 2 विकेट गुमाएर 198 रनको एक फल तयार पारेको हो। यस्तै हैदराबादका लागि रसिद खान र रसिद नमिदले 1-1 विकेट लिनु भएको हो। राजस्थानका लागि भने लगातार दोस्रो हारो भने यो। यसअघि राजस्थानले किङ्स इलेभेन पन्जाबसँग पराजय बिहोरेको थियो। हैदराबादले भने पहिलो खेलमा कोलकातासँग पराजित भएको थियो। खेल खबर सँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको बुलबुलेको गुरु योजना अनुरूप ताल विस्तार लगायतको निर्माण कार्यका लागि टेन्डर आह्वान, अब कामले तीव्रता पाउने अपेक्षा।
कर्णाली प्रदेश सरकारले काम नसुधारे विद्रोह बढ्दै जाने प्रमुख प्रतिपक्षी दलका नेता शाहीको भनाई, मन्त्रीहरूले मनपरी रकम बाँडेको आरोप।
विदेशी लगानी भित्याउन भन्दै दुई दिने लगानी सम्मेलन काठमाडौँमा सुरु, 77 परियोजनाका लागि 30 खर्ब भन्दा बढीको लगानी गर्न सरकारको आग्रह।
र 8 राष्ट्रिय खेलको प्रतियोगिता वैशाखमा हुने, थाइल्यान्डमा हुने 16 वर्ष मुनिको एसएससी क्रिकेट र ट्रफीका लागि कर्णालीबाट 14 खेलाडी छनौट। हवस् त हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जेसी र टिलो राउत बिदा हुन्छौ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।